السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام جہاں رنگ کے ساتھ میں ہوں شہناز نفیس. اس پروگرام کے پروڈیوسر ہیں اسور امام اور انجینئر جان برائٹن. اور سامعین، آج کے پروگرام کا آغاز ہوگا پاکستان میں بننے والی نئی حکومت سے. جیسا کہ آپ کو معلوم ہے کہ پاکستان تحریک انصاف کے سربراہ عمران خان باضابطہ طور پر پاکستان کے 22ویں وزیراعظم بن چکے ہیں. اب سے کچھ دیر پہلے وہ قوم سے خطاب بھی کریں گے، جس کو ہم انالائز کرنے کی کوشش کریں گے اپنے آج کے شو میں. ساتھ ہی پی ٹی آئی کی جانب سے ڈاکٹر عارف الوی اور پی 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 کی جانب سے اعتزاز احسن کو صدر پاکستان کا امیدوار نامزد کیا گیا ہے. اس کے علاوہ عمران خان نے وزیراعظم کا عہدہ سنبھالنے کے بعد اپنے 20 رکنی کابینہ کا اعلان بھی کر دیا ہے، جبکہ تحریک انصاف کے عثمان بزدار جو ہیں ان کو صوبہ پنجاب کے صوبہ پنجاب کے وزیر اعلیٰ منتخب ہو چکے ہیں. مختلف پہلوؤں سے تجزیہ لیں گے اس نئی حکومتی ڈھانچے کا اپنے مہمانوں سے. اور پروگرام کے دوسرے حصے میں بات ہوگی پاک امریکہ تعلقات پر. امریکی محکمہ خارجہ کی جانب سے جاری کردہ ایک بیان میں کہا گیا ہے کہ امریکہ جو ہے وہ پاکستان اور پورے خطے میں امن استحکام اور معاشی خوشحالی کے لیے پاکستان کی نئی حکومت کے ساتھ کام کرنے کے لیے تیار ہے. اس کے علاوہ اطلاعات کے مطابق امریکی وزیر خارجہ مائک پومپیو آئندہ ماہ سپٹمبر میں نو منتخب وزیر اعظم عمران خان سے ملاقات کے لیے پاکستان کا دورہ بھی کریں گے. پروگرام کے آخر میں افغانستان آج 99 جشن آزادی منا رہا ہے، اس پر ہم بات کریں گے. اور یہ جاننا چاہیں گے کہ یہ تقریباً 16 سالہ زندگی جو ہے افغانستان کی، اس پر نظر دوڑائیں گے. آج کا جو افغانستان ہے وہ اس نہج پر کیسے پہنچا، اور موجودہ جو چیلنجز درپیش ہیں افغانستان کو، اس سے کیسے نکلا جا سکتا ہے، اس پر بات کریں گے. ہمارا ٹول فری نمبر 0800-777-789، جس پہ بات کر کے آپ کال کر کے آپ ہمارے پروگرام میں شرکت کر سکتے ہیں. اور سامعین، کیونکہ ابھی اس وقت پاکستان کے نو منتخب وزیر اعظم عمران خان کا قوم سے پہلا جو خطاب ہے وہ شروع نہیں ہوا ہے، جب وہ شروع ہوتا ہے اور ان کے خطاب کے کچھ نکات ہمارے سامنے آتے ہیں، اس وقت ہم اس پہ بات کریں گے. اس وقت پروگرام کا آغاز ہم کرنا چاہیں گے پاک امریکہ تعلقات سے. دو پیش رفت جو ہوئی ہیں، ایک تو امریکی محکمہ خارجہ کی جانب سے عمران خان جو لیڈ گورنمنٹ ہے اس کے ساتھ کام کرنے کا امریکہ نے خواہش ظاہر کی ہے، اور ساتھ ہی یہ بھی اطلاعات ہیں کہ امریکی وزیر خارجہ پومپیو صاحب جو ہیں وہ شاید آئندہ ماہ اسلام آباد کا دورہ کریں اور عمران خان سے ملاقات کریں گے. اس پہ ہم بات کرتے ہیں. اور اس وقت ہمارے ساتھ لائن پہ ہیں مسعود عبدالی صاحب، سینئر صحافی تجزیہ نگار ہیں، یہاں یو ایس اے ہمیں جوائن کر رہے ہیں. پاکستان سے دفاعی تجزیہ نگار بریگیڈیئر ٹیپو سلطان صاحب بھی ہمارے ساتھ ہیں، ان کو بھی ہم خوش آمدید کہتے ہیں. یہاں امریکہ ہی سے ایک سینئر جرنلسٹ اینکر پرسن ہیں آپ، انالسٹ ہیں فائق صدیقی صاحب، انہوں نے ہمیں جوائن کیا ہے، ان کو بھی خوش آمدید کہتے ہیں. اور دیکھتے ہیں کہ عدیل شاہ جو ہیں ریپبلکن، وہ بھی ہمارے ساتھ ہیں لائن پہ، ان کو بھی ہم خوش آمدید کہتے ہیں. اور جی عدیل شاہ صاحب، آپ سے ہم آغاز کرنا چاہیں گے، ریپبلکن پارٹی سے آپ کا تعلق ہے. یہ جو اسٹیٹ ڈپارٹمنٹ کی طرف سے خیر مقدم کیا گیا ہے اور یہ خواہش ظاہر کی جا رہی ہے کہ عمران خان کی نئی حکومت جو ہے ان کے ساتھ کام کرنے کے لیے تیار ہے، تاکہ پاکستان کے اندر اور پورے خطے میں جو امن خوشحالی ہے، امن و استحکام ہے اور معاشی خوشحالی، اس کو فروغ دیا جا سکے. یہ بتائیے گا کہ کیونکہ ہمیں معلوم ہے کافی ڈفرینسز ہے دونوں حکومتوں کے مابین، کس طرح اس کو ممکن بنایا جا سکے گا؟
شکریہ آپ کا. یہ پاکستان کے لیے اور امریکہ کے لیے، امریکہ کا تسلیم کرنا ہماری پاکستان کی حکومت کو وہ ایک خوشائن بات ہے، لیکن امریکہ کے لیے بھی ایک بڑی اپرچونیٹی ہے کہ پاکستان ایک ڈفرنٹ طریقے سے حکومت کرنے جا رہا ہے، اور امریکہ کے اور پاکستان کے تعلقات پچھلے کئی سالوں سے کچھ سرد مہری کا اس میں ایک عکس نظر آتا ہے. تو یہ ری بلڈ کرنے کا بہترین اپرچونیٹی ہے، اور پھر افغانستان کے اندر طالبان کے ساتھ جو کانفلکٹ انکریز ہوتا جا رہا ہے اس کے لیے بغیر پاکستان کی شمولیت کے شاید امریکہ اس مسئلے کو حل نہ کر پائے, تو اس کے لیے بھی ایک بہترین اپرچونیٹی ہے. اور امریکہ کے لیے بھی, پاکستان کے لیے بھی امپورٹنٹ بات ہے کہ افغانستان میں سعودی انفلوئنس بھی ہے اور پاکستان ایک مین انفلوئنس کے حساب سے دیکھا جاتا ہے. پھر ان کے سامنے, پاکستان کے سامنے بے تحاشا معاشی مسائل سامنے آ رہے ہیں جس میں آئی ایم ایف ایک فیکٹر بن سکتا ہے بہت بڑا, اور آئی ایم ایف کے اندر امریکہ کا انوالومنٹ بہت امپورٹنٹ ہے. تو یہ میرے خیال میں یہ ایک ضرورت کے تحت ایز اٹ ہیپنس ان خارجی تعلقات میں دونوں ممالک کا ایک دوسرے کے ساتھ بیٹھنا اور اپنے نئے رشتوں کو استوار کرنا, وہ اس کے لیے ایک سنہری موقع ہے میرے حساب سے.
جی, یہ جو اطلاعات ہے کہ وزیر خارجہ پومپیو جو ہے وہ بھی آئندہ ماہ شاید پاکستان کا دورہ کریں, یہ بتائیے گا کہ ان کا ایجنڈا جو ہے وہ کیا ہوگا؟
سرفیس پہ جو میں دیکھ رہا ہوں, یہ جو خبریں میں پڑھ رہا ہوں, تو میرے خیال میں چونکہ افغانستان میں طالبان کی وجہ سے ایک کمپلیکسٹی بڑھتی جا رہی ہے اور امریکہ کو اپنے انوالومنٹ کو منیمائز کرنے کے لیے افغانستان کے اندر پاکستان کی اشد ضرورت ہے, تو میرا اپنا خیال یہ ہے کہ شاید اسٹیٹ سیکرٹری کا پرائم منسٹر اور آرمی سے ملنا اور افغانستان کے اندر سے پیس لانے کی جو کاروائی ہے اس کے لیے جو بھی اسٹریٹجی ہے اس کو ان کے ساتھ مل کے کرنا پڑے گا. دس کوڈ بی اے کی ایشو سیکرٹری اسٹیٹ کے لیے.
جی, بریگیڈیئر ٹیپو سلطان صاحب, آپ کی جانب ہم آنا چاہیں گے. بات یہ کی جا رہی ہے کہ پاکستان میں نئی حکومت جو ہے وہ سامنے آئی ہے, عمران خان صاحب جو ہیں ان کا خیر مقدم کیا گیا ہے ان کی حکومت کا یہاں امریکی محکمہ خارجہ کی جانب سے. کل عمران خان نے حلف اٹھایا اور آج یہ خبر آئی ہے کہ امریکی وزیر خارجہ جو ہیں مائک پومپیو وہ ستمبر میں آئندہ ماہ پاکستان کا دورہ کریں گے. یہ بات کی جا رہی ہے کہ امریکہ کے وہی پرانے شاید ڈیمانڈس ہوں افغانستان میں امن کے حوالے سے, کہ وہاں پہ دخل اندازی جو ہیں وہ نہ کریں. حقانی نیٹ ورک کا ایک بڑا ایشو رہا ہے دونوں ملکوں کے مابین. افغان پیس جو مذاکرات ہیں اس میں پاکستان کی مدد جو ہے وہ درکار ہے. تو آپ یہ مطالبات عمران خان کو, ان کی حکومت کو کہاں تک قابل قبول ہوں گے؟
دیکھیں, پروگرام میں مدعو کرنے کا شکریہ جی. ہمیں یہ دیکھنا ہے کہ جب ٹرمپ نے جنوبی ایشیا کی پالیسی اناؤنس کی اس کے بعد سے اب تک جو ہوا ہے وہ دنیا کے سامنے ہے, اور یہ بڑی خوش آئند بات ہے کہ اب امریکہ جو ہے وہ عمران خان صاحب کی حکومت کے ساتھ انگیج ہونے جا رہا ہے. وہ یہ کہہ رہا ہے کہ یہ ہم پاکستان اور امریکہ کے جو تعلقات رہے دیرینہ ایک رولر کوسٹر کی مانند رہے ہیں, اور اس کو جو ہے وہ بہتر کرنا ہے تاکہ افغانستان میں امن جو ہے وہ لایا جا سکے. میں یہ ضرور کہوں گا کہ جو حکمت عملی امریکہ نے اختیار کی ساؤتھ ایشیا میں 20 سال سے, اس کا کوئی خاطر خواہ نتیجہ نہیں نکلا. کئی موقع ایسے آئے جس پہ جو ہے وہ حالات ایسے بنے کہ مذاکرات ہو کے حل کی طرف چلا جا سکتا تھا, لیکن ڈرون اٹیکس نے بیت اللہ مسعود, ولی الرحمان, اختر منصور وغیرہ کی ہلاکتوں کے بعد جو ہے معاملہ گمبھیر ہوتا گیا. دوسری بات یہ ہے جی کہ جنوبی ایشیا کے اندر اگر پیس کو لیا جائے تو افغانستان اور پاکستان کے سٹیکس جو ہیں وہ کسی بھی اور خطے کے ملک سے زیادہ ہیں. تو اگر امریکہ اپنی حکمت عملی میں ایک یعنی کہ آزادی دکھائے خطے کے دوسرے ممالک کے مفادات جو ہے وہ جن کے منفی اثرات ہیں جو ہے امن کے اوپر, اس کو رد کر کے ایک ریئلسٹک پالیسی اگر اختیار کرے اور وہ خیالی دنیا میں نہ رہے, تو میرے خیال میں یہ بہتر ہوگا کہ امریکہ جو ہے وہ پیس اس خطے میں پاکستان کے ساتھ, افغانستان کے ساتھ اور دوسری عالمی طاقتوں کے ساتھ مل کر جو ہے وہ لا سکتا ہے. میرے خیال میں امریکہ کا جنگ عظیم کے بعد, دوسری جنگ عظیم کے بعد, ٹرن آف دی سینچری جب سوویت یونین پاور میں تھا, تو ایک فریڈم, ایک علم برداری, ایک رواداری, ایک وہ جو تھا وہ ٹرن آف دی سینچری میں ضائع ہو گیا, اور ہم نے دیکھا کہ امریکن پالیسی اختیار کی دنیا میں وہ بہت سخت تھی اور اس نے فوج کشی زیادہ کی اور دنیا کے ممالک کو اس نے جو ہے وہ ڈنڈے سے ہانکنا چاہا جس کے اوپر بڑی خرابی پیدا ہوئی. تو اس طرح تو میرے خیال میں کسی کے مفاد میں نہیں ہے، نہ ان ملکوں پر جس میں امریکہ فوجیں لے کے دوڑا، نہ امریکہ کے خود مفادات میں ہے کہ عالمی منڈیوں میں جو ہے اس کی رسائی اس طریقے سے نہیں ہو سکتی. مڈل ایسٹ کا کافی علاقہ وہ کھو بیٹھا ہے، نارتھ افریقہ کا کھو بیٹھا ہے. اب پاکستان جو ہے اس نے امریکہ کے ساتھ بہت تعلقات نبھائے ہیں جی، چاہے چین کے حوالے سے ہو، چاہے اور چیزوں سے حوالے سے ہو، چاہے وہ روس سے ٹکر ہو. آپ کو پتا ہے کہ یہاں سے فرانسس گیری پاور بڑا بیر سے اڑا جو کہ رشیا کے اوپر شٹ ڈاؤن ان یو ٹو پلان. پاکستان نے دشمن سے مول لی جو ہے کمیونسٹ رشیا کی، چین کو کھولا. تو کہنے کا مقصد یہ ہے جی کہ یہ ایک یکسر تبدیلی نظر آ رہی ہے. اب یہ ہنی مون پیریڈ پہ ہے عمران خان کا صاحب کی حکومت. تو میں اپنے کلیگ سے بالکل متفق ہوں کہ ایک امریکہ کے پاس موقع ہے کہ اپنی جو
نہیں انہوں نے کہا ہے دونوں کنٹریز کے پاس ہے جی، پاکستان کے پاس بھی یہ موقع ہے کہ وہ اس موقع سے فائدہ اٹھائیں اور امریکہ کے پاس بھی. عدیل شاہ نے جی دونوں کنٹریز کا کہا ہے.
پاکستان کی پالیسی جو ہے وہ بالکل کانسٹنٹ رہی ہے اور میرے خیال میں پاکستان ہمیشہ یہ کہتا رہا ہے کہ یہ
نہیں پاکستان کی پالیسی کانسٹنٹ رہی ہے، لیکن پاکستان پر یہ الزام لگتا رہا ہے بریگیڈیئر صاحب، پاکستان پر یہ الزام لگتا رہا ہے کہ وہ خاص طور پر افغانستان کی جب ہم بات کرتے ہیں تو وہ ڈبل گیم کھیلتا رہا ہے. سامنے وہ یہ کہتا رہا ہے کہ وہ حقانی نیٹ ورک کی حمایت نہیں کرتا.
کون لگا رہا ہے جی؟ آپ کو یہ دیکھنا ہوگا
جی کنٹرڈکشن ہے کافی. پاکستان کے بعض جو وزراء ہیں وہ امریکہ میں آ کے کہتے ہیں
جی،
بریگیڈیئر صاحب آپ میری بات سنیں
جی، لیکن ہمیں امن کے سب سے زیادہ اشد ضرورت ہے جنوبی ایشیا میں جی، ہندوستان سے زیادہ ضرورت ہے ہمیں.
بریگیڈیئر صاحب آپ پاکستان کے جو بعض وزراء ہے وہ وہاں یہاں امریکہ آ کے باقاعدہ ایڈمٹ کرتے ہیں اور کر چکے ہیں کہ حقانی نیٹ ورک کے لوگ پاکستان کے اندر موجود ہیں، وہاں پر وہ بزنس کرتے ہیں، ان کے بچے اسکول جاتے ہیں، وہاں جو طبی سہولتیں ہیں وہ ان کو میسر ہیں. لیکن پھر اگر ہم ادھر دیکھیں تو عسکری قیادت جو ہے وہ ان سب چیزوں سے انکاری ہے. تو خود پاکستان کی سویلین اور عسکری جو قیادت ہیں جو نما ہے ان میں بیچ میں وہ ہے کنٹرڈکشن ہے ان کے بیانات میں، اور اسی وجہ سے یہاں بھی یہ کنفیوژن. بریگیڈیئر صاحب آپ ہمارے ساتھ رہیے، واپس آپ کی طرف آتے ہیں. واپس
پاکستان کے اندر تقریباً 30 سے لے کے 40 لاکھ افغان موجود ہیں جی، ریفیوجیز اتنے کسی اور ملک میں اتنے نہیں ہیں جتنے پاکستان میں. اگر ہیومینیٹیرین گراؤنڈ پہ اتنی لمبی ڈیورنٹ لائن ہے،
لیکن پناہ گزینوں کے نام پہ بلیک میلنگ جو ہے وہ انٹرنیشنل نارمز کی خلاف ورزی ہے. بریگیڈیئر صاحب ہمارے ساتھ رہیے، باقی گیسٹ کو بھی ہم نے سننا ہے. بالکل لمبی بحث ہے. آپ کو بریگیڈیئر صاحب آپ کو پروگرام کو ہم نے آگے لے کے جانا ہے، ہمارے ساتھ رہیے، دوبارہ ہم آپ کو ٹائم دیتے ہیں. فائق صدیقی صاحب آپ کی جانب ہم آنا چاہیں گے. آپ یہ بتائیے گا جس طرح عدیل شاہ صاحب نے کہا ہے کہ دونوں حکومتوں کو فلیکسیبلٹی دکھانی ہوگی، کن فرنٹس پہ دونوں کنٹریز جو ہیں کن چیزوں پہ فلیکسیبلٹی دکھا سکتے ہیں اس کی گنجائش ہے، تاکہ جو کشیدگی یا تناؤ دیکھ رہے ہیں دونوں ممالک کے تعلقات میں اس کو کم کیا جا سکے.
بہت شکریہ شہناز لطیف اور اسمر امام صاحب. دیکھیے یہ بات جس کو پاکستانی میڈیا صرف اس حد تک ایک چھوٹی ونڈو سے دیکھ رہا ہے کہ امریکہ نے منع کر دیا آئی ایم ایف کے پیسے سے چائنیز کے جو ڈیٹ ان کا جو قرضہ سود ادا کرنا ہے وہ ادا نہ کرنا، یہ اتنی چھوٹی سی بات نہیں ہے. آپ کو پتا ہے یہ ایک ایسی جنگ کا آغاز ہو گیا ہے. آج تک امریکہ نے بہت صبر کیا چائنا کے ساتھ، اور چائنا نے پوری دنیا میں یہ ون بیلٹ ون روڈ کا جو قصہ پھیلایا ہے یہ پوری دنیا کی اکانومی کو جو ہے نا بالکل ڈس بیلنس کر دے گا. اچھا اب اس سلسلے میں جو بات چیت اب شروع ہوئی ہے، مجھے یہ جب میں یہاں کے تھنک ٹینکس کی رپورٹ پڑھتا ہوں دیکھتا ہوں اخبارات میڈیا میں، تو یہ ایک طویل عرصے کا جنگ شروع ہو گئی ہے. اور اس مرتبہ امریکہ وی آر لوزنگ آور پیشنس ناؤ. اب یہ ہوگا یہ کہ اس مرتبہ امریکن سوچ بہت اگریسو ہوگی یا لیٹس سے کہ بڑی پرو ایکٹیو ہو جائے گی، اور چائنا کو اس مسئلے میں جو ہے وہ سوچ سمجھ سے کام لینا چاہیے تھا. اور ہم نے امریکہ نے ایک غلطی یہ کی کہ ون بیلٹ ون روڈ کے اس میں ہم بہت دیر میں سامنے آئے ہیں. آج سے تقریباً سال بھر پہلے میں ایک تھنک ٹینک میں مدعو تھا یہاں پہ نیو یارک میں شلر انسٹیٹیوٹ، تو وہاں پر ون بیلٹ ون روڈ کا اس پہ بات چیت ہو رہی تھی. کافی اچھی ڈبیٹ ہوئی اور ان کا جو پلان میں نے سنا وہ ڈیفینیٹلی یہ تھا کہ دے ول پٹ اس ڈاؤن, اور وہ دو طریقے سے, ایک اکانومی میں انہوں نے اپنا اتنا پارٹیسپیشن بڑھا دیا ہے کہ ہمیں مقروض کر دیا ہے, پوری دنیا کو معذور کر دیا ہے, اور دوسرا سفارتی تعلقات میں ان کے ایک اسکالر آئے اور انہوں نے ایک بڑی زبردست بات کی, کہنے لگا کہ امریکہ کی پالیسی یہ ہے کہ وہ کیا کہتے ہیں, کس نے کہا تھا کہ وی کیم وی سا اینڈ وی کونکرڈ, اور ہماری پالیسی یہ ہے وی کیم وی سا اینڈ وی میڈ اے فرینڈ اینڈ وی وینٹ بیک. اچھا تو وہ اس پالیسی پہ عمل کر رہا ہے, چائنا اور پوری دنیا کی اکانومی جو ہے اس سے وہ ڈس بیلنس ہونے والی ہے. اچھا اب آئیے پاکستان کی طرف, پاکستان بےچارا نہ چاہتے ہوئے بھی اللہ کی طرف سے ہماری لوکیشن ایک ایسی ہے اس دنیا میں کہ جب بھی کوئی بڑی جنگ ہوگی, جب بھی کوئی بڑا واقعہ ہوگا, اس میں ہماری گردن زبردستی آ جاتی ہے, نہ چاہتے ہوئے بھی آ جاتی ہے. اب یہ بہت بڑا چیلنج اس وقت کھل گیا ہے پاکستان کے لیے. دیکھیے وی ڈیفینیٹلی پاکستان نیڈ اے بگ انجیکشن ان کیپٹل, ٹھیک ہے نا, بڑا سائزبل انجیکشن چاہیے ہمیں اپنا کیپٹل وہ کرنے کے لیے. اب اس موقع پر جو صورتحال ہے وہ یہ ہے کہ اگر امریکہ ہیلپ نہیں کرتا ہے, آئی ایم ایف بندشیں لگاتی ہے, تو وہ چائنا کو مزید گراؤنڈ مہیا کریں گے اور زیادہ دوست ثابت کرنے کا کہ دیکھو تمہارے پہ یہ پابندی لگا دی اور ہم تمہارے ساتھ یہ کر دیتے ہیں, ہم چار کے بجائے $6 بلین دے دیتے ہیں. تو یہ اب ہماری طرف سے بہت دیر میں, ہم امریکن پتہ نہیں ہمارے تھنک ٹینک سوتے رہے, رپورٹس بہت دیر میں مرتب کی گئیں کہ دیکھیے اس کا انفلوئنس کتنا بڑھ گیا ہے, اور اب یہ بہت بڑے کیوس کی طرف, وی آر گوئنگ ٹوورڈز اے بگ کیوس, جو میں سمجھ رہا ہوں امنگ چائنا اینڈ امریکہ, اینڈ آف کورس پاکستان ول بی پارٹ آف اٹ, کیونکہ ہم معصوم لوگ بستے ہیں ایسے علاقے میں. اچھا دوسری جو ایک آخری بات میں آپ کے سامنے رکھنا چاہتا ہوں سب کے, وہ یہ ہے جب پومپیو صاحب جائیں تو ان کو چاہیے کہ اس مرتبہ بہت سوچ کے جائیں. پچھلے آج تک جتنے حکمران آئے تھے وہ ایسے تھے یس سر. اچھا یہ آدمی بہت مختلف ہے, ان کی ذہنی ساخت مختلف ہے, یہ آدمی سوچتا مختلف طریقے سے ہے, جس کا نام عمران خان ہے. اگر بات ان کی سمجھ میں آ گئی تو آ گئی, اور اگر نہیں آئی تو نہ یہ آدمی ڈالر کی زبان سمجھے گا, نہ یہ خوف کی زبان سمجھے گا, ایک پیوز جو ہے بہت بڑے پیمانے پہ بڑھ جائے گا. تو جب بھی جائیں کم از کم پہلے دورے میں تو کوئی زیادہ انفلوئنس نہ کریں اس کو, زیادہ کوئی ایسی بات نہیں ہمیں کرنی چاہیے, بہت احتیاط سے جانا چاہیے, ایک اچھی آفر کر کے واپس آنا چاہیے.
یہ معاملہ عدیل شاہ صاحب جو ہیں, کچھ کالر سے ان کو بھی لیتے ہیں. عدیل شاہ صاحب, آپ نے فائق صدیقی صاحب کو سنا, ان کا یہ کہنا ہے کہ عمران خان صاحب جو ہیں نو منتخب وزیر اعظم پاکستان کے, وہ ڈالر اور خوف کی زبان بقول ان کے وہ نہیں سمجھتے. پومپیو صاحب کو چاہیے کہ وہ زیادہ ان کو انفلوئنس کرنے کی کوشش نہ کریں. تو متبادل کیا راستے ہیں امریکہ کے پاس, جو انہوں نے کیا ٹولز ہیں جو ابھی تک نہیں اپنائے پاکستان کو کنوینس کرنے کے لیے, خاص طور پر افغانستان میں قیام امن کی بات جب ہم کرتے ہیں اور پاکستان کے کردار کی بات کرتے ہیں, کیا ایسے ٹولز ہیں جو ابھی تک نہیں اپنائے گئے؟
دیکھیں پچھلے چند سالوں سے پاکستان کے اور سیکرٹری لیول کے اوپر بھی کی بات چیت بھی بہت منیمم لیول پہ ہوئی ہے. تو بیسیکلی ہمارے پاکستان کے اور امریکہ کے تعلقات ایک طریقے سے فریکچرڈ رہے ہیں کافی دنوں, کئی سالوں سے انفیکٹ. تو کوئی اس کے اوپر پروگرس نہیں ہوئی ہے. نہ ابھی اپرچونیٹی آئی ہے کہ امریکہ کی جو حکومت ہے, خاص طور پر ٹرمپ ایڈمنسٹریشن کے پاس پاکستان کا کوئی خاص تجربہ نہیں ہے, اور دوسری سائڈ کے اوپر آبویسلی پاکستان میں ملٹری اسٹیبلشمنٹ ہر چیز سے واقف ہے, اسپیشلی جو طالبان کی صورت افغانستان کی صورت ہے, صورتحال ہے. مگر عمران خان صاحب جو ہیں وہ کوئی پیشور سیاستدان بھی نہیں ہے, اور پلس ان کے سامنے کوئی سفارتکاری کا کوئی تجربہ بھی نہیں ہے, تو وہ ایک کلین سلیٹ ہیں. اٹس اے گڈ اپرچونیٹی کیونکہ دونوں جگہ پہ ڈیٹا پوائنٹ بہت کم ہے. مگر اگر وہ ایک صحیح راستہ منتخب کریں یہاں پر, دیٹ مینس امریکہ کے لیے صحیح راستہ یہ ہوگا کہ وہ اپنے آپ کو افغانستان سے پل آؤٹ کرے یا اپنا پریزنس منیمائز کرے وہاں پر, اور دوسرا پاکستان کی طرف ہے, پاکستان کو اپنی ڈپینڈنس آن ایڈ اور لون پہ منیمائز کرے, اور پلس اپنے اندر افغانستان کے اندر پیس لانے کی کوشش کرے. اگر افغانستان میں پیس ہوگا, جس کا انٹرسٹ پاکستان کو بہت زیادہ ہے, اور پاکستان کی ڈپینڈنس کم ہوگی آن ادر کنٹریز, تو तो पाकिस्तान की पोजीशन अच्छी होगी और वो इस पोजीशन में होंगे कि अमेरिका से सही तरीके से सही जाविये से बात कर सकें। इसमें खौफ की बात नहीं होती है या दौलत की बात नहीं, इसमें यह कि आपकी डायरेक्शन क्या है और उसकी रीजनिंग क्या है और क्या वो रीजन जो है इतने इनफ जो आप सपोर्ट कर सके अपने ऑब्जेक्टिव को। आई थिंक ये अपॉर्चुनिटी बड़ी आइडियल आ रही है और ये जंग से हटाने के लिए और इकोनॉमिक डेवलपमेंट के लिए पाकिस्तान के लिए और अमेरिका के लिए बहुत मुफीद साबित हो सकती है, प्रोवाइडेड अगेन वी डोंट नो कि स्टेट सेक्रेटरी की एक्चुअल पर्सनालिटी क्या है। इमरान खान की कुछ पर्सनालिटी से आप वाकिफ हैं, कुछ से नहीं वाकिफ हैं क्योंकि वो कोई तजर्बेकार आदमी नहीं है, लेकिन एक तरीके से ये बेहतर भी है कि उनके सामने कोई बायस नहीं है। यू विल जस्ट गो यू नो एज ए क्लीन पर्सन आके आप बात करेंगे तो मगर पॉइंट्स यही होंगे कि वो अपनी इंडिपेंडेंस को पैदा करें और पीस अफगानिस्तान में पूरा इंटरेस्ट शो करें, ऑब्वियसली पुशिंग आउट इंडिया। ये तीन ऑब्जेक्टिव हम पाकिस्तान के हो सकते हैं फॉर द टाइम बीइंग। हिस्ट्री काफी तवील है लेकिन आपको पहले दो तीन
टर्म बेसिस पे
उस पर आपको रहना पड़ेगा।
ठीक सही है।
और अमेरिका का शायद एक ही होगा, यानी एक डायरेक्ट और एक इनडायरेक्ट। डायरेक्ट ये है कि वो अपने आप को मिनिमाइज करें अफगानिस्तान में और इनडायरेक्ट ये है कि वो चाइना के इन्फ्लुएंस को कम करें।
जी अदील शाह साहब, फाइक सिद्दीकी साहब, ब्रिगेडियर टीपू सुल्तान साहब, दोनों मजीद कुछ देर के लिए हमारे साथ रहिए। कॉलर्स की जानिब हम जाना चाहेंगे। चित्राल से मोहम्मद शिफा जी, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम शर्मा
जी, अस्सलाम वालेकुम।
मुहतरमा थोड़ा टाइम मुझे दें। जैसे ब्रिगेडियर साहब ने बताया यहाँ पे हमारे 30-40 लाख अफगान भाई रहते हैं, इनके दरमियान हमें कैसे पता चलेगा कि यहाँ पे अफगान, यहाँ पे तालिब है, यहाँ पे अलकायदा है, यहाँ पे हक्कानी है। मुहतरमा ये मसला ऐसा है, इसके अंदर जब हमारे फौज कार्रवाई करता है तो ये और इशू खड़ा होता है कि पठानों के साथ जुल्म कर रहा है। इसमें बदकिस्मती इस इनके अंदर हमारा मजहब एक है, जो 40 लाख अफगान भाई हमारे वहाँ पे है, हमारा जबान एक है, इसी वजह से हम शिकिल हैं। इसमें पता नहीं चलता कौन दहशत गर्द क्या है, लिहाजा प्लीज इनको वापस भेज दे, अफगानिस्तान भेज दे।
बहुत शुक्रिया, बेहद शुक्रिया कॉल करने का। पाकिस्तानी कश्मीर से शौकत मुगल जी, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम, शौकत मुगल अर्ज कर रहा हूँ चाय समानी आजाद कश्मीर से।
जी
शनाज बहन, मैं ये गुजारिश करना चाह रहा था कि अमेरिका के साथ पाकिस्तान के तलाकात ठीक हो सकते हैं। सबसे पहले आप ये देखें कि जब से सदर ट्रंप साहब ने इख्तदार संभाला है, उन्होंने पाकिस्तान के साथ कैसे तलाकात रखे हैं। वो उन्हें किसी भी हवाले से पाकिस्तान पे इत्माद ही नहीं है, वो इत्माद ही नहीं करते, वो अनमच्योर सदर हैं। पाकिस्तान ने जितनी अफगानिस्तान के हवाले से कुर्बानियां दी हैं, 60-70 हजार लोगों की कुर्बानी दी है, उसकी उसका अमेरिका ने क्या सिला दिया है पाकिस्तान को अभी तक? सिर्फ चंद डॉलर, वो भी बाद में साहब मांगता रहे कि हमारे पैसे किधर गए हैं, किधर छोड़े हैं।
बहुत शुक्रिया शौकत मुगल साहब कॉल करने का, बेहद शुक्रिया आपको, हमने काफी टाइम दिया। अहमद खान खुशाब से उनकी लाइन ड्रॉप हो गई। जुल्फिकार नेक्स्ट कॉलर, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम वालेकुम बहन
जी, अस्सलाम वालेकुम।
तो बहन ये इसका जो अमेरिका का जो मौकिफ है ये तो साफ जाहिर हुआ है जो पाकिस्तान में कर रहा है कि ये इसलिए कर रहा है जो वन बेल्ट वन रोड बन रहा है, पाकिस्तान तरक्की करता है तो इसलिए ये नहीं छोड़ता है।
जी Hello? जी जी आप बात अपनी रिपीट करें।
जी जी
क्या क्वेश्चन आपने
किया? वन बेल्ट वन रोड बन रहा है पाकिस्तान, पाकिस्तान में वन बेल्ट वन रोड बन रहा है तो ये पाकिस्तान तरक्की करता है तो अमेरिका को क्या परेशानी है, तरक्की को क्या अमेरिका को परेशानी है इसमें?
जी अदील शाह साहब, क्या इस वक्त अमेरिका और पाकिस्तान के ताल्लुकात के माबेन जो कशीदगी है उसका जो फैक्टर है वो सिर्फ चाइना ही है या फिर और भी ऐसे ऐसी चीजें हैं, इश्यूज हैं जिन पे दोनों कंट्रीज में डिफरेंसेस पाई जाती हैं?
देखिए चाइना का जो इशू है वो एक मैक्रो सब्जेक्ट है, मगर माइक्रो लेवल पे अगर आप जाएं तो अमेरिका की सबसे बड़ी जो एक दुश्वारी है वो ये है कि अफगानिस्तान के अंदर पीस नहीं आ रहा है जिसकी वजह से अमेरिका इंगेज है उसके अंदर, काफ़ी देर से इंगेज है उसमें, जो पाकिस्तान जो अमेरिका के बजट को भी असर डालता है और प्लस ملٹری انگیجمنٹ وہاں پہ ہوتی ہے. یہ تو ہو گیا نا امریکہ کی در سری. تو اگر وہ لیکن ان کی پریزنس بھی افغانستان میں ضروری ہے صرف اس لیے کہ وہ کاؤنٹر کرتی ہے چائنیز انفلوئنس کو ان دیٹ ریجن. تو ایک تو یہ کہ منیمائز کریں اپنے آپ کو بٹ کیپ دا اسٹرانگ پریزنس دیئر جسٹ ٹو میک شیور کہ آپ کے وہ چائنا کے انفلوئنس کو منیمائز کر سکیں. تو ان کا اینگل یہی ہے اس ایریا کے اندر ہے. اینڈ آف کورس افغانستان میں چونکہ انڈیا کا بھی بہت زیادہ انٹرسٹ ہے کیونکہ اس کو بھی وہ روٹ چاہیے اوپر تک. تو وہ بیلنس کرنا ہوگا آپ کو, امریکہ کو بیلنس رکھنا پڑے گا کہ انڈیا کے ساتھ وہ کیا ڈیل کر رہے ہیں جس کی پالیسی پاکستان کی پالیسی سے آلموسٹ اپوزٹ ہوتی ہے. اسے کاؤنٹر بیلنس بیلنس کاؤنٹر بیلنس. اور اس کی وجہ سے یہ آپ دیکھیں گے ہر تین چار پانچ سال کے بعد جو ہے وہ تعلقات میں جو یا اضافہ ہو جاتا ہے یا کمی ہو جاتی ہے. تو اس کا ڈائریکٹ تعلق ہوتا ہے کہ کاؤنٹر بیلنس اور بیلنس میں کہاں پہ کھڑے ہیں اس ڈائنمکس کے اندر آپ.
جی بہت شکریہ آپ کا عدیل شاہ صاحب, ٹائم دینے کا بہت شکریہ ہماری طرف سے, اللہ حافظ. فائق صدیقی صاحب آپ کے بھی ہم بہت شکر گزار ہیں. بریگیڈیئر ٹیپو سلطان صاحب جانے سے پہلے آپ ہمیں بتائیے گا یہ بات کی جا رہی تھی عمران خان کے بارے میں نہ صرف انٹرنیشنل میڈیا میں بلکہ خود پاکستان کے اندر بھی عمران کے بارے میں یہ کہا جاتا رہا ہے کہ وہ طالبان کے لیے سافٹ کارنر رکھتے ہیں. کیا عمران خان جو ہیں طالبان کے ساتھ مذاکرات کی جب ہم بات کرتے ہیں. اوکے بریگیڈیئر ٹیپو سلطان کی لائن بھی ڈسکنیکٹ ہو گئی. تمام مہمانوں کا بہت شکریہ. پروگرام کو آگے ہم بڑھانا چاہیں گے لیکن پہلے ہم لیں گے مختصر سی بریک.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
جی سامعین, وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں پروگرام جہاں رنگ. میں ہوں آپ کی میزبان شہناز نفیس اور اس پروگرام کے پروڈیوسر ہیں اسفر امام. اس وقت ہمارے ساتھ لائن پہ ہیں سینئر صحافی اور تجزیہ نگار پاکستان کے صوبہ پنجاب سے خالد فاروقی صاحب, اور ہمارے ساتھ یہاں یو ایس سے ہمیں سینئر صحافی اور تجزیہ نگار مسعود عبدالی صاحب نے جوائن کیا ہے. دونوں کو ہم خوش آمدید کہتے ہیں. اور پروگرام کے اس حصے میں پاکستان کی جو نئی حکومت کی کچھ شکل بنتی ہوئی ہمیں نظر آ رہی ہے اس پہ ہم بات کرنا چاہیں گے. عمران خان صاحب جو ہیں باضابطہ طور پر پاکستان کے 22ویں وزیراعظم جو ہیں وہ بن چکے ہیں. کچھ دیر میں کہا جا رہا ہے کہ وہ قوم سے خطاب کریں گے. ہم کوشش کریں گے کہ ان کے خطاب کا کچھ حصہ جو ہے وہ لائیو آپ کے لیے براڈ کاسٹ کریں, پھر اس کی انالیسز جو ہیں اپنے پینلسٹ سے ہم لینا چاہیں گے. لیکن اس وقت ہم بات کرنا چاہیں گے خالد فاروقی صاحب اور مسعود عبدالی صاحب کے, پی ٹی آئی کی جانب سے جو ڈاکٹر عارف علوی ہے ان کو صدر پاکستان کا امیدوار نامزد کیا گیا ہے, اور پی 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 کی جانب سے اعتزاز احسن کو. تو اعتزاز احسن کے آپ خالد فاروقی صاحب کچھ امکانات دیکھتے ہیں صدر بننے کے؟ خالد فاروقی صاحب
مطلب یہ ہے. جی جی
جی جی جی
دیکھیے اعتزاز صاحب کو انہوں نے امیدوار تو اپنا بنا دیا, اور پیپلز پارٹی نے ایسے وقت میں انہیں اپنا امیدوار ڈکلیئر کیا ہے جبکہ انہوں نے پرائم منسٹر کے لیے اپوزیشن کے جو شہباز شریف تھے ان کو سپورٹ نہیں کیا تھا. سو یہ ایک خیال تو ہو سکتا ہے کہ اگر اپوزیشن ایک اتحاد کا مظاہرہ کرے اور پھر جو آزاد امیدوار ہیں ان کے ساتھ مل جائیں. اس وقت جو ایوان کی جو صورتحال بنے گی صدارتی انتخاب کے لیے, اس میں جو پی ٹی آئی ہے اور اس کی جو حلیف جماعتیں ہیں ان کے پاس کافی بڑی اکثریت ہے, تقریباً 342 ارکان کی ان کو سپورٹ حاصل ہے. جبکہ دوسری طرف اگر دیکھیں تو پیپلز پارٹی ہے, نون لیگ ہے, جماعت اسلامی ہے, یہ جماعتیں جو ہیں یہ ملا کے بھی جب اپنی اکثریت کو دیکھتے ہیں تو تقریباً کوئی یہ 320 سے کم بنتی ہیں, یعنی 310 یا 12-15 سیٹیں ان کی بنتی ہیں. پھر یہاں پہ چاروں اسمبلیوں میں یہاں پہ آزاد ارکان جو ہیں وہ ہے تقریباً کوئی 60-70 کے درمیان, تقریباً کچھ شاید ایگزیکٹ فگر جو ہے کچھ 68 کی بتائی جاتی ہے جو آزاد ارکان ہے. تو یہ آزاد ارکان جو ہیں اگر ये आ जाते हैं अपोजिशन के साथ, यानी एतजाज अहसन की सपोर्ट में आते हैं और अपोजिशन मुतहद होती है और मिलकर ये फैसला होता है कि हमने जो है सदारती इलेक्शन जीतना है, फिर ये चांस बन सकता है। लेकिन क्योंकि ये एक काफी मुश्किल टास्क होगा, अपोजिशन में कोई मुझे इस वक्त ऐसा इतिहाद की बात नजर नहीं आ रही। अगर नून लीग पीपल्स पार्टी के साथ मिल भी जाती है तो हो सकता है कुछ दूसरी जमातें जो है वो स्किप कर जाएं, वो ना पीपल्स पार्टी के उम्मीदवार को सपोर्ट करें। और फिर जो पाकिस्तान में देखिए, जो इस वक्त एस्टेब्लिशमेंट का एक जो एक ख्वाहिश समझी जा सकती है, ये जिस तरह की पाकिस्तान में एक राय बनी हुई है एक नए सेटअप की, उसमें ये कैसे मुमकिन हो सकेगा कि एक तरफ तो इमरान खान को वजीर आजम जो है वो इलेक्ट हुए, या जैसे बिलावल ने कहा कि वो सिलेक्ट प्राइम मिनिस्टर, तो दूसरी तरफ फिर एतजाज अहसन, ये कुछ ऐसा बनेगा नहीं। सो ये एक मुश्किल है, नामुमकिन हद तक ये मुश्किल मैं इसको कहूंगा, अगरचे नामुमकिन बिल्कुल कतई तौर पे नामुमकिन तो नहीं कहा जा सकता, लेकिन काफी मुश्किल तरीन ये बात है। मैं नहीं समझता कि एतजाज अहसन जो है वो सपोर्ट लेने में इतनी कामयाब हो कि वो सदारती उम्मीदवार के तौर पे कामयाब हो सके। अलबत्ता डॉक्टर आरिफ अलवी जो है वो अगरचे एतजाज अहसन जैसा उनका कैलिबर नहीं है, लेकिन वो अपनी एक एक मुतहम्मल शख्सियत होने की वजह से उनको काफी ज्यादा लोगों में पसंदीदगी भी की निगाह से देखा जाता है, पीटीआई से बाहर भी लोग उनको पसंद करते हैं। तो ये एक बहरहाल ये एक ऐसा इलेक्शन है जिसमें अपोजिशन के अगर एतजाज अहसन मुतफिका उम्मीदवार भी बनते हैं तो फिर भी काफी मुश्किल होगी उनके लिए ये इलेक्शन जीतना।
जी मसूर अब्दाली साहब, कहाँ तक खालिद फारूकी साहब से आप इतफाक करते हैं, कितने चांसेस एतजाज अहसन साहब के आपको नजर आते हैं अगर सारे अपोजिशन पार्टीज जो है वो मिलती है आपस में?
देखिए शहना शुक्रिया, ये अगर नंबर गेम को हम देखें ना, तो जो कॉलेज इंतखाबी कॉलेज या सेनेट का, उसमें आपको पता है कि सेनेट है, कौमी असेंबली, पर चारों जो सूबाई असेंबली है उनके बराबर वोट है, यानी चारों सूबाई असेंबली, उस लिहाज से बलूचिस्तान और सरहद के यानी केपीके के वोट जरा ज्यादा है। तो बलूचिस्तान के अंदर जो है तकरीबन अपोजिशन और हुकूमत के वोट बराबर है, सिंध के अंदर वाजे अक्सरियत हासिल है अपोजिशन को, पंजाब में भी ये तकरीबन बराबर बराबर है, नहीं 60-40 होंगे, 55-45 होंगे, और कौमी असेंबली में भी और सेंट्रल में। तो नंबर गेम तो है वो ये कहता है कि अगर वाकईतन हिजब इख्तलाफ मुतहद हो जाए तो टफ फाइट जैसे चांस उनका बन सकता है जीतने का, लेकिन ये मुझे लगता है कि ये नहीं हो सकेंगे, इसलिए कि कौमी असेंबली के अंदर प्राइम मिनिस्टर के इंतखाबात के अंदर और स्पीकर के इंतखाबात के अंदर साथ नहीं दिया पीपल्स पार्टी ने मुस्लिम लीग का, तो जाहिर सी बात है कि मुस्लिम लीग तो उसने साथ दिया स्पीकर के इंतखाब में, लेकिन वज़ीर आज़म के लिए साथ नहीं दिया पीपल्स पार्टी ने। तो मुझे लगता है कि यही रवायत बरकरार रही तो सदर के उहदे के ऊपर जो है शायद कोई इतफाक न हो सके, इसके अगर इनका इतफाक हो जाए और ये इंतहा इखलास से हिजब इख्तलाफ मैदान में आए, तो नंबर गेम के लिहाज से जो इंतखाबी कॉलेज इस तरह बना हुआ है उस लिहाज से मुझे लगता है जीतने के इम्कान हैं।
जी खालिद फारूकी साहब, जो सूबा पंजाब है उनके वज़ीर आला भी मुंतखब हो चुके हैं उस्मान बुज़दार साहब, उनका थोड़ा सा बैकग्राउंड हमें बताइएगा, इनका ताल्लुक कहाँ से है और कौन है ये?
देखिए इनका ताल्लुक तौसा शरीफ, यहाँ पे डीजी खान का इलाका जो है वहां से इनका ताल्लुक है, और बलोच कबीला बुनियादी तौर पर इनका जो है वो है, और ये माजी में पाकिस्तान मुस्लिम लीग कायदे आजम जो है जिसको क्यू लीग कहा जाता है, परवेज इलाही साहब की जो जमात है ये एक टाइम पे उसका हिस्सा रहे, फिर ये मुस्लिम लीग नून में भी आ गए, फिर उन्होंने पीपल्स पार्टी के खिलाफ इलेक्शन लड़ा, वो इलेक्शन वो जीतने में ये कामयाब ना हो सके, तहसील नाजम ये वहां के रहे। ये है इनका बैकग्राउंड। इनके वालिद जो है वो 3 बार असेंबली के मेंबर रहे हैं, सूबाई असेंबली के मेंबर रहे हैं, तो कोई बहुत बड़ा मतलब इतना कोई प्रोमिनेंट नाम नहीं था इनको, शायद इनका नाम जिस दिन अनाउंस हुआ उससे पहले कोई जानता भी नहीं था, और अगर किसी के सामने इनकी तस्वीर भी रखी जाती तो तब भी किसी को इनके बारे में मालूम नहीं था। तो उनपे जो एक जो बड़ी बात जो उनपे आई वो उनपे ये था कि वो एक कत्ल केस में वो इन्वॉल्व थे, तो इसी तरह से कुछ कहा ये गया कि नैब में भी उनका मामला जो है कुछ वो चलता रहा है। सो ये जो चीजें हैं, ये एक तो उनपे इल्जाम ऐसे माजी के हवाले से जो अचानक सामने आ गए, लेकिन अब पीटीआई की तरफ से कहा जा रहा है कि उनके खिलाफ कोई मुकदमा नहीं और प्रोपेगेंडा ये किया जा रहा है। इसी तरह इमरान खान ने जो ट्वीट भी किया और उसमें भी उन्होंने मतलब ये है कि बहुत ही बोल्डली और बहुत फॉरवर्ड सामने आके तो उन्होंने अपने नॉमिनेटेड वजीर आला की उन्होंने हिमायत का ऐलान किया। तो अब वो वजीर आला बन गए हैं, मुंतखब हो गए हैं, अब उनके खिलाफ क्या मजीद क्या कोई खबर आती है, क्या वो वाकई किसी ऐसे, अगर तो उन पे कोई ऐसा मुकदमा था तो वो मेरा ख्याल है माजी का किस्सा है, वो खत्म हो चुका होगा। ऐसा हमारे जो कबायली इलाकों से ताल्लुक रखने वाले या जो बलूचिस्तान का ये इलाका कबायली इलाका तो नहीं है, लेकिन क्योंकि वहाँ के रस्म रिवाज जो है वो ऐसे हैं जहाँ पे ये चीजें होती हैं, वहाँ पे जो कबीले का सरदार होता है बाज़ औक़ात उसको भी इन्वॉल्व कर दिया जाता है, तो वो सियासी तौर पे भी हो जाता है, इलाके में जो एक दूसरे से जो होती है दुश्मनी भी होती है उसमें भी नाम आ जाता है। पर इनका इसमें नाम आया, कोई बड़ी शख्सियत सियासी तौर पे नहीं थे, लेकिन अब वो क्या वो एक एक, एक ऐसे वजीर आला के तौर पे हम उनको देखेंगे जो कि किसी के नॉमिनेटेड हैं, इमरान खान के या जहांगीर तरीन के या किसी और के, या वो असर्ट करते हैं और एक ऐसी शख्सियत के तौर पे सामने आते हैं। देखिए पंजाब में शहबाज शरीफ वजीर आला रहे हैं और शहबाज शरीफ ने 10 साल तक यहाँ पे हुक्मरानी की है और वो खादम आला सिर्फ नाम के थे, वो हाकम आला थे और यहाँ पे पत्ता भी उनकी मर्जी के बगैर नहीं हिलता था। इस मजबूत इतने मजबूत वजीर आला के बाद अगर तो ये जो हमारे बुजदार साहब हैं अगर ये कमजोर वजीर आला हुए, उनका ब्यूरोक्रेसी पे होड़ ना हुआ, उनका अपनी कैबिनेट पे उनका होड़ ना हुआ, अगर वो असेंबली को तरीके से ना चला सके, अगर वो तख्त लाहौर जिसे कहते हैं, अगर वो लाहौर और साउथ पंजाब में तवाजन कायम ना रख सके, तो मुझे जो नजर आता है वो ये है कि मुस्तकबिल में ये एक बहुत बड़ा फेलियर होगा जो कि नून लीग के लिए शायद बहुत ही तहरीक इंसाफ के लिए शायद बहुत ही खतरनाक हो, क्योंकि तहरीक इंसाफ ने इसी सूबे में कामयाब हुकूमत की तो मरकज में वो उनकी हुकूमत चल पाएगी और अगले इलेक्शन तक वो कामयाबी से सिलसिला चला सकेंगे। लेकिन अब तक जो उनका उनकी जो शख्सियत है उसके बारे में ये नहीं कहा जा सकता कि वो परफॉर्म किस तरह करेंगे, अनप्रेडिक्टेबल बात है ये। इमरान खान अगरचे खुद भी कोई ऐसा एक्सपीरियंस नहीं रखते इंतजामी, वो हुकूमत में आ गए हैं, प्राइम मिनिस्टर हैं, कुछ 20 के करीब वजारतें उन्होंने इस वक्त तक अपने पास रखी हैं जिसमें जो दाखिला की अमूर दाखिला की वजारत है वो भी शामिल है, लेकिन उनकी शख्सियत है बुजदार साहब की ऐसी शख्सियत नहीं है। मुस्तकबिल कैसा होता है ये तो आने वाले दिनों
अभी
में
से कुछ हमें नहीं कहा जा सकता। हमें बैरिस्टर अमजद मलिक साहब ने भी लंदन से ज्वाइन किया है, आप भी तजिया निगार हैं, इंटरनेशनल अफेयर्स के आप एक्सपर्ट हैं। अस्सलाम वालेकुम बैरिस्टर अमजद मलिक साहब। बैरिस्टर अमजद मलिक साहब, अब इस वक्त हम बात कर रहे हैं जिस तरह के अभी बता रहे थे खालिद फारूकी साहब के उस्मान बुज़दार हैं, उनको सूबा पंजाब का नया वज़ीर आला मुंतखब किया गया है। आने वाले वक्त में कुछ चैलेंजेस का जिक्र खालिद फारूकी साहब ने किया, सूबा पंजाब में नई हुकूमत को किन चैलेंजेस का सामना हो सकता है?
जी बहुत शुक्रिया। मेरे ख्याल में उस्मान बुज़दार एक अननोन एंटिटी है जिसके ऊपर इसलिए ना जानने की वजह से काफी क्रिटिसिज्म है, लेकिन तहरीक इंसाफ ने साउथ पंजाब से कैंडिडेट फ्लोट करके कम से कम एक चीज तो वाजे की है कि वो एक उस इलाके या उस खत्ते से उम्मीदवार लेके आए हैं जहां से जहां पसंदगी है, नए सूबे की डिमांड है और अननोन एंटिटी है, यानी एक बड़ा बिग कैंडिडेट नहीं लेके आए। दूसरा शायद वो ये पावर शेयर करें, मसलन उनके जनरल सेक्रेटरी पुराने जनरल सेक्रेटरी जहांगीर तरीन साहब भी होंगे इसके पीछे, स्पीकर साहब भी, परवेज अलाई साहब भी होंगे और सरवर अपकमिंग गवर्नर पंजाब। मेरे ख्याल में ये एक किस्म की चौमुखी हो जाएगी कि चार पांच जगह पे पावर मिलके ये पंजाब चलेगा। चैलेंजेस बहुत सारे होंगे, शहबाज शरीफ ने एक रोल मॉडल सूबे में काम किया हुआ है और बहुत एक मेहनती एडमिनिस्ट्रेटर थे, तो उनको बुज़दार के साथ मिलाना या उनका कंपैरिजन करना अभी कबल वक्त है क्योंकि उनको काफी मेहनत करना पड़ेगी। दूसरा, उन्होंने वाकईतन सूबे में अपना कंट्रोल रखा हुआ था और बादियुल नजर में उन्होंने जो काम जो वादे किए वो एक टाइट डेडलाइन के ऊपर काम करते थे और उस डेडलाइन को मीट करते थे, चाहे वो मेट्रो हो, चाहे ऑरेंज ट्रेन लाइन मंसूबा हो, चाहे बाकी दूसरे जो डिस्ट्रिक्ट जो उन्होंने डिस्ट्रिक्ट 36 डिस्ट्रिक्ट्स हैं उसमें जो काम किया है, जो टाइप 9 जो उन्होंने चीजें उन्होंने बनाने के लिए, अगर आप बड़े बड़े डिवीजन देखें तो उसमें तामीराती कामों में जो उन्होंने डेडलाइंस दी उनको मीट किया, और वो उनकी तमाम सूबों में एडमिनिस्ट्रेटिवली बहुत ज्यादा इन डीप रूटेड नजर थी। फॉर एग्जाम्पल जो डीसी जाता था वो कम अज कम 5 से 6 महीने उनके साथ पहले एडिशनल सेक्रेटरी या उनके एडमिनिस्ट्रेशन में लाहौर काम करता था वो उसे जान, तो उनके स्टैंड फिर वो डिस्ट्रिक्ट कोऑर्डिनेशन अफसर लगाते थे ताकि यूनिटी ऑफ कमांड रहे और वो जाने और वो समझे कि मुतलका जिले में कैसे काम करना है। और हेल्थ एंड एजुकेशन में उन्होंने काफी काम किए, उनका पंजाब एंडोमेंट फंड बहुत ज्यादा पॉपुलर था, फिर उन्हें आईटी में काफी लैंड रजिस्ट्रेशन को कंप्यूटराइज करना या आईटी उनकी जो पिबेट पंजाब इंफॉर्मेशन टेक्नोलॉजी बोर्ड जिसमें वो बाहर से उसका हेड लेके आए, तो वो एक बहुत अच्छी एक काविज थी। ओवरसीज के लिए पंजाब ओवरसीज कमीशन बनाया गया जिसको 36 अजला तक डेवोल्यूशन के जरिए डिस्ट्रिक्ट कोऑर्डिनेशन कमेटियां बना के उनको जो दादरसी के मौके फराहम किए गए, तो ये अच्छे इनिशिएटिव थे। मेरे ख्याल में अगर इमरान खान साहब नए पाकिस्तान या नई जिद्दत लाना चाहेंगे तो उनको पहले 100 दिन में उन जिद्दत की तरफ माइल लॉ रिफॉर्म्स और जो उन्होंने अनाउंस की हैं चीजें उनके बीज बोने पड़ेंगे। अगर आप यहाँ कर दिखाएंगे तो ये 100 दिन पहले 100 दिन दोबारा आपको 2 साल तक नहीं मिलेंगे।
ठीक, बहुत शुक्रिया, आप हमारे साथ रहिए। ठीक, बैरिस्टर अमजद मलिक साहब हमारे साथ रहिए, कुछ कॉलर्स हैं उनको हम सुनना चाहेंगे। लेकिन मसूद अब्दाली साहब, ये भी बात की जा रही है कि उस्मान बुज़दार जो हैं उनका ताल्लुक जनूबी पंजाब से है, और ये बात की जाती है कि जनूबी पंजाब हमेशा से महरूमी का शिकार रहा है, तो ये क्या इससे जनूबी पंजाब की महरूमियाँ जो हैं वो कम होंगी, इस नज़र से इसको देखा जा सकता है?
देखिए शहनाज, सिर्फ फर्ज से जो है महरूमियाँ कम नहीं होती, एक बासलाहियत फर्ज से महरूमियां कम हो सकती हैं। एक ऐसी जो एक मसला मुझे नजर आ रहा है, इससे पहले मैं सेगमेंट सुन रहा था फायब से देखिए फरमा रहे थे इमरान खान के बारे में कि वो बिल्कुल नई शख्सियत हैं, वो डरते नहीं है किसी से और बिल्कुल नए अंदाज में मुल्क को चलाना चाहते हैं, तब्दीली आई। लेकिन अब तक जो जिस टीम का इंतखाब किया है इमरान साहब ने, हमें उसमें कोई तब्दीली नजर नहीं आई। मतलब वफाकी काबीना आप देखें तो वही है जो ज़ियाउल्लाह के परवेज मुशर्रफ के वक्त की थी। इसी तरह ये जो हमारे बुज़दार साहब हैं इनके साथ, यानी बहुत मुमकिन, अच्छा मैं इस पर बात नहीं करता कि इन पर कतल का मुकदमा, इसलिए कि हमारे हर सियासी रहनुमा के ऊपर खासकर कबायली इलाकों में होते हैं उन पर मुकदमात होते हैं, यानी तमाम के ऊपर होते हैं। लेकिन जो मसला है कि इनको खुद, ये खुद अपनी पार्टी के आदमी नहीं है, ये 19 जून में इन्होंने, एक महीना पहले इन्होंने ज्वाइन की है तहरीक इंसाफ। उस तहरीक इंसाफ के अंदर जो बड़े बड़े कदावर लोग हैं, नईम खान वगैरह, उन लोगों में इनका, यानी इनको बहुत ज्यादा पजीराई नहीं है। और फिर ये एक बिल्कुल ये तासुर आम है कि इनको जहांगीर तरीन की सिफारिश पर वजीर आला लाया गया है। और दूसरी बात, इनके से जो हमसर लोग हैं, देखें ना कि गवर्नर जो होंगे सरवर साहब इंतहा मजबूत और मंजे हुए सियासतदान है, फिर चौधरी परवेज इलाही साहब बहुत ही मजबूत किस्म के स्पीकर हैं। इन लोगों के दरमियान मुझे लगता है कि इनका कद बड़ा छोटा होगा और इनके लिए बड़ा मुश्किल होगा।
बहुत शुक्रिया मसूर अब्दाली साहब, आप हमारे साथ रहिए। कुछ कॉलर से उनको भी हम सुनना चाहेंगे। कोट अद्दू से अब्दुल जबार, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहु। मेरे साहब क्या हाल है?
जी बिल्कुल ठीक, आप क्या कहना चाहेंगे?
मेहमानों से मेरा ये सवाल है कि अगर शाह महमूद कुरैशी को बना दिया जाता वजीर आला पंजाब तो बहुत जबरदस्त था जी, ये मेरा सवाल है, उसको क्यों नहीं बनाया गया?
ओके, शुक्रिया आपका। तारिक चुख्ताई कहाँ से बात कर रहे हैं? कसूर से, अस्सलाम वालेकुम।
चुनिया से अस्सलाम वालेकुम जी। मोहतरमा मोहम्मद तारिक चुख्ताई बोल रहा हूँ जी, एडवोकेट चुनिया जिला कसूर से। मसूद अब्दाली साहब ने बहुत अच्छा तजिया किया, लेकिन बस अवकात होता यह है कि हमारे तजिये बिल्कुल गलत साबित हो जाते हैं, क्योंकि इमरान खान के बारे में ये एक तासर आम है इस वक्त पाकिस्तान में और पूरी दुनिया में कि वो रवायती सियासतदान नहीं है। वो कदम फोंक फोंक कर रखते हैं, हर चीज का पूरा तजिया करने के बाद उनके सदारत के उम्मीदवार से लेकर पंजाब के वजीर आला तक एक बड़ी वसी मशावरत है उनके जहन में 22 साल की स्ट्रगल, और मेरा ख्याल है कि ये वो किसी के मंजूर नजर होंगे, ये हो सकता है। लेकिन पाकिस्तान को अल्लाह ताला ने इमरान खान की शक्ल में एक फरिश्ता दिया है, ये इमरान खान एक सोच है, जो जंग थी वो जो मुकाबला था इमरान और नवाज का नहीं था, ये एक सोच का नाम है, एक था इमरान खान और दूसरा नवाज। ये वो फैमिली है, ये नवाज गवर्नमेंट, ये वो मॉस्किटोज हैं जिन्होंने मोहतरमा पाकिस्तान की जड़ों
बहुत शुक्रिया
को
बहुत शुक्रिया आपका, थैंक यू सो मच। गुलाब खान अटक से जी, आप क्या कहना चाहेंगे?
जी मैडम अस्सलाम वालेकुम। जी
जी अस्सलाम वालेकुम।
हेलो
जी जी, आवाज आ रही है, बात करें आप।
हम देखें ये उस्मान बुज़दार साहब ना तजर्बा कार सही, और ये सारे ही लोग ना तजर्बा कार ही लगते हैं, लेकिन मसला ये है कि ये सारी पार्टी स्ट्रगल करने वाली है। इमरान खान ने इनको सबक दिया हुआ है, ट्रेंड है, अगर ये पूरी पब्लिक पाकिस्तान को स्ट्रगल के लिए आदि कर लेते हैं तो पाकिस्तान जो है वो कामयाबी हासिल कर लेगा। बाकी बुज़दार साहब जो है ना, हो सकता है कि ये बकरियां रखने वाले हो, वो बकरी को कहते हैं दार रखने वाले को, लेकिन बाहर हाल पढ़े लिखे हैं और वज़ीर-ए-आला बन चुके हैं माशाल्लाह।
बहुत शुक्रिया आपका। खालिद फारूकी साहब, काबीना की बात की है इनडायरेक्टली मसूद अब्दाली साहब ने, जो जिसका ऐलान जो है वज़ीर आज़म साहब कर चुके हैं, उसको आप किस तरह देखते हैं? इसका जो स्ट्रक्चर है काबीना का,
पीटीआई के लिए बहुत बड़ा मसला बना रहा कि वो किन लोगों को लेके आए। पाकिस्तान में सबसे बड़ी बात तो ये है कि जो पॉलिसीज हैं किसी भी मुल्क की, दुनिया में किसी मुल्क की पॉलिसीज जो हैं, बिलखसूस वो ममालिक जो दूसरों पर इन्हिसार करते हों, उनके लिए सबसे बड़े इशू होता है उनका मुआशी मसला। अब पाकिस्तान में जब तक आपकी मुआशी पॉलिसियां आजाद नहीं होंगी तब तक आपकी वही पॉलिसी रहेगी जो नवाज शरीफ की थी, जो पीपल्स पार्टी के दौरे हुकूमत में थी, जो मुशर्रफ दौर में थी। इसी तरह से हम IMF की पॉलिसीज को पाकिस्तान में इंप्लीमेंट करते हैं, ये तो पाकिस्तान के मामलात को इस तरह से इमरान खान अभी अगर आजादी से चलाना चाहें तो नहीं चला सकेंगे। शख्सियत कोई भी आए, बंदा कोई भी आए, अब इसमें जो अगर फर्दन फर्दन आपने उन लोगों को देखना है तो उसमें आपको अजनबी चेहरे, पीटीआई के लिए जो अजनबी चेहरे हैं वो आपको बड़े ज्यादा नजर आएंगे, जिन लोगों को आके कोलिशन गवर्नमेंट में लेके आए। इमरान एक टाइम पे कहते रहे कि वो कोलिशन गवर्नमेंट नहीं चाहेंगे, अगर उनको मखलूत हुकूमत बनाना पड़ी इसकी बजाय वो अपोजिशन में बैठेंगे, लेकिन हालात की सितम जरीफी ये है कि उनको फिर उसी सिस्टम को एक्सेप्ट करना पड़ा जिसके बारे में उनका ख्याल था कि वो इसमें नहीं आएंगे। अब जो इशरत हुसैन है, बिलखसूस जिन्होंने मालियाती मामला चलाने हैं, जिन लोगों ने, डॉक्टर इशरत हुसैन है, शहजाद रुबाब अरबाब है, फिर अब्दुल रजाक दाऊद है, ये सारे लोग वो हैं। और फिर देखिए ना, बाबर आवान फिर उनको अपना मुशीर उन्हें बनाना पड़ा है, फिर उनको फरोग नसीम जो कि परवेज मुशरफ साहब के करीबी साथी, फिर उनके साथ वो उनके जो बल्कि उनके वकील भी हैं, जो उनके खिलाफ केस चल रहा है, संगीन गद्दारी का केस है, उसमें उनके वकील भी हैं। फिर हमारे बाकी जितने भी आप कैबिनेट में साहब वहां पे शफकत महमूद है, शाह महमूद कुरैशी है, परवेज खटक है, शीरी मजारी है, ये चार पांच चेहरे जो हैं ये वो लोग हैं जो कि पीटीआई का असल जो शक्ल थी वो आपको नजर आएंगे। बाकी सारे लोग जो हैं दूसरी
वही पुराने हैं, और इनमें कहा जा रहा है इसमें काबीना में अगर हम देखें तो 9 शख्सियात जो हैं वो ऐसी हैं जो जनरल मुशर्रफ के जमाने में वजीर रह चुके हैं, तो ऐसे में फिर क्या आगे क्या पॉलिसी में चेंजेस आएगी, नई तब्दीली जो है वो क्या हमें देखने को मिलेगी, ये अभी देखना होगा। बहुत शुक्रिया आप तीनों मेहमानों का। और सामिन प्रोग्राम को आगे बढ़ाना चाहेंगे, पिशावर यूनिवर्सिटी से प्रोफेसर एजाज खान साहब ने हमें ज्वाइन किया है। हम कोशिश कर रहे हैं कि अफगान एनालिस्ट और पार्लियामेंट के जो साबिक स्पीकर हैं डॉक्टर मीर वैस यासीनी साहब, वो भी हमें ज्वाइन करें, लेकिन प्रोफेसर एजाज खान साहब इस वक्त हमारे साथ लाइन पे हैं, उनको हम खुशामदीद कहते हैं। और प्रोफेसर एजाज खान साहब, आप हमें बताइएगा, आज अफगानिस्तान जो है 99वें जश्न आज़ादी मना रहा है, ये पाकिस्तान की मालूम तारीख जो है वो 500 साल कबल मसीह से शुरू होती है, तारीख के मुख्तलिफ अदवार हमारे सामने हैं, ये 99 साल अफगानिस्तान की जिंदगी जो है इसको आप कैसे देखते हैं?
देखिए पाकिस्तान अफगानिस्तान जैसे है ऐसी तारीख इसकी बहुत बड़ी है,
مگر وہ ایک علاقہ تھا اس زمانے میں ہزار سال پہلے یا پانچ سو سال پہلے یا ایون دو سو تین سو سال پہلے تین سو مطلب اس علاقے میں یسائی دنوں میں بہت پہلے سے ریاستیں جو عام ریاست کا لفظ پرانا ہوگا اسٹیٹ مگر جس کو ماڈرن اسٹیٹ کہتے ہیں جس کی نان باؤنڈریز ہوتی ہیں جس کے سٹیٹس ہوتے ہیں یہ ساری چیزیں یہ اتنا پرانا قصہ نہیں ہے یہ تو یورپ میں شروع ہوا تھا آس پاس صدیوں میں آتا رہا تو افغانستان جیسا ہے وہ 99 انڈیپینڈنس ڈے اس لیے وہ کرتا ہے کہ اس سے پہلے 1919 میں ان کا برطانیہ کے ساتھ ایک معاہدہ ہوا ایک چھوٹی سی جنگ ہوئی تھی جسے تھرڈ افغان وار کہتے ہیں اس کے بعد یہ معاہدہ ہوا تھا راولپنڈی میں اس کو راولپنڈی ٹریٹی بھی کہتے ہیں جس میں 1919 میں 18 اگست 1919 کو یہ ہوا جس میں برطانیہ اس کو اس سے پہلے برطانیہ وہ افغانستان کے فورن پالیسی پہ کنٹرول تھا ایک طریقے سے یہ پروٹیکٹڈ اسٹیٹ تھا تو وہ فل انڈیپینڈنٹ نہیں تھی تو 1919 کے ٹریٹی کے بعد افغانستان ایک فل انڈیپینڈنٹ ماڈرن اسٹیٹ کی حیثیت سے آ گیا ود اٹس اون انڈیپینڈنٹ فورن پالیسی اس سے پہلے 1879-1890 میں گندبک میں ایک معاہدہ ہوا سوری پہلے ایک اور معاہدہ ہوا تھا جس میں یہ ایگری کیا گیا تھا کہ افغانستان کی فورن پالیسی ہوگی وہ برطانیہ کنٹرول کرے گا تو اس لیے انڈیپینڈنٹ 99 سالگرہ آج منائی گئی
ٹھیک
اس وقت برطانیہ سے وہ مکمل طور پر آزادی ہے.
اوکے میر ویس یاسینی صاحب نے بھی ہمیں کابل سے جوائن کیا ہے. السلام علیکم یاسینی صاحب, بہت شکریہ آپ ٹائم دے رہے ہیں. یاسینی صاحب جی 99ویں افغانستان کے انڈیپینڈنس ڈے کی اس وقت ہم بات کر رہے ہیں, آج اگر ہم دیکھیں جن حالات کا سامنا کر رہا ہے افغانستان, اس نہج پر افغانستان کیسے پہنچا اور کس طرح اس کو ان حالات سے نکالا جا سکتا ہے, کیا کرنا ہوگا؟
دو چیزیں ہیں اس میں. پہلا آپ کے سوال کے جواب میں یہ عرض کر سکتا ہوں کہ اپ اینڈ ڈاؤن ہمارا یہ 99 ایئرز کے ہسٹری میں بہت زیادہ آ گیا ہے. اور یہ جو رشین کے انویژن پرٹیکولرلی 1978 سے شروع ہو کر کے پھر اس سے پہلے داؤد خان کا جو کودتا تھا کیونکہ اس کا بردر ان لا کو نکال دیا اور اس کو ملک بدر کیا, وہاں سے یہ گڑبڑ کا شروعات ہو گیا تھا. پھر جب سوویت انویژن ہو گیا تو افغان نے کوئی, ہم تو دعوت 2 ملین تک کرتے ہیں لیکن شاید 1 ملین اور 1.5 ملین کے درمیان لوگ ادھر شہید ہوئے. اس کے بعد طالبان آ گیا, ایک قسم کا انارکی آ گیا, اس کا انٹرنیشنل ٹیررزم کا پریزنس تھا. اور اس کے بعد جو نیا باب ہو گیا 2002 میں, ہم نے کئی چیزوں پر دعوی تو بڑا کیا کہ ڈیموکریسی ہم لائیں گے. کیا ڈیموکریسی ہم نے لائے ہے؟ ابھی تو یہی ہے, اکنامکس ریفارمز ہم لائیں گے, وہ نہیں آیا. لوگوں کو جا بے جا ٹارچر کیا, اپوزیشن زیادہ ہو گیا, طالبان اسٹرانگ ہو گیا, دن بدن اسٹرانگ ہو رہا ہے, پڑوسیوں کے ساتھ ہمارا ٹھیک نہیں ہو رہا, کیوں نہیں ہو رہا ہے, یہ سارا سوالیہ نشانات ہے کہ اس پر یہ مسئلے کا جو جڑ ہے وہ خراب ہو گیا ہے اور ابھی بھی خراب ہوتا جا رہا ہے. اور ملٹنسی کا آپ دیکھ رہا ہے کہ سارا 34 پروونسز میں سے 2-3 نکال کر کے جنگ چڑھا ہوا ہے. اور ہو از پینگ دا پرائز؟ دا پور افغان سویلینز آر پینگ دا پرائز فار.
جی ڈاکٹر اعجاز خان صاحب, ایک منٹ ہے, آپ بتائیے گا ان حالات سے نکالنے کے لیے افغانستان کو کیا کرنا ہوگا؟
پروفیسر, میں آپ کو یہی بتا سکتا ہوں کہ افغانستان کو لانگ ٹرم ایک دم اس کے مسئلے کا حل نہیں نکل سکتا. اگر آپ بہت ہی ریاست ہے بلکہ اس کے باہر سے تو بن گئی, اوپر سے اندر یہ ریاست کو ماڈرن اسٹیٹ سے بنا
جی انفراسٹرکچر وہ چینج کرنا ہوگا. بہت شکریہ پروفیسر اعجاز خان صاحب اور ڈاکٹر میر وائس یاسینی صاحب, بہت شکریہ آپ کے ٹائم کا. اور اس کے ساتھ ہی شہناز نفیس کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
پاکستان نے اس خبر کی سختی سے تردید کی ہے کہ غزنی حملے میں جو طالبان جنگجو زخمی ہوئے تھے انہیں پاکستانی ہسپتالوں میں علاج کے لیے لایا گیا۔ ہفتے کو دفتر خارجہ نے ایک بیان جاری کیا جس میں افغان وزیر دفاع کے اس بیان کی تردید کی گئی کہ غزنی حملوں میں 1000 جنگجوؤں میں پاکستانی طالبان شامل تھے جو پشاور اور کوئٹہ کے ہسپتالوں میں زیر علاج رہے۔ آئی ایس پی آر کے سابق ایڈیشنل ڈائریکٹر کرنل فاروق احمد نے فوج کے موقف کی ان الفاظ میں تشریح کی۔
دیکھیں، سب سے پہلے تو پاکستان گورنمنٹ نے اور آرمی ٹو آرمی لیول پہ بھی اس ان تمام واقعات کی بڑی سختی سے مذمت کی گئی ہے، اور دوسرا میں یہ کہنا چاہوں گا کہ سچائی اس طرح سے بھی نہیں ہے۔ فار ایگزامپل، آپ یہ دیکھیں کہ کابل سے لے کے پشاور تک جتنے بھی ٹاؤن راستے میں آتے ہیں تو یہ وہاں پہ بہت کامن پریکٹس ہے، اور یہ آپ کابل میں پاکستان کی امبیسی سے بھی چیک کر سکتے ہیں کہ جو موسٹلی لوگ پاکستان وزٹ کرتے ہیں ماضی میں بھی اور ابھی بھی، وہ اپنا میڈیکل کی سہولیات کے لیے کرتے ہیں، کیونکہ کابل میں اور اس کے گرد و نواح میں کوئی بھی اچھی میڈیکل فیسلٹی نہیں ہے۔ تو اس کو ایک مختلف رنگ دینے کے لیے ایسے کارنرز میں یا ایسے لوگوں نے اس بات کو اس کے ساتھ جوڑ دیا ہے جو کہ میں سمجھتا ہوں کہ انتہائی نامناسب ہے۔
واضح رہے کہ آرمی کے چیف جنرل باجوا نے یہ بیان جاری کیا تھا کہ طالبان جو اس وقت افغانستان میں افغان شناخت کے تحت چھپے ہوئے ہیں، وہ جب زخمی ہوتے ہیں تو انہیں پاکستان لایا جاتا ہے۔ آئی ایس پی آر کے سینئر رہنما اعتراف کرتے ہیں کہ یہ فوج کی ذمہ داری بنتی ہے کہ وہ ان طالبان جنگجو کی نقل و حرکت کو روکیں، لیکن اس کے ساتھ وہ کہتے ہیں کہ یہ افغان سرکار کی بھی ذمہ داری ہے۔
جو لیگل کراسنگ پوائنٹس ہیں تو اس پہ تو دونوں ملکوں کے لوگ موجود ہوتے ہیں، تو پھر مجھے نہیں سمجھ آتی کہ یہ لوگ کہاں سے، اور جیسے کہ ابھی آپ کے کو معلوم ہوگا کہ بارڈ وائر لگ گئی ہے اور بہت سے جو ان لیگل کراسنگ پوائنٹس سے ان کی سخت مانیٹرنگ ہو رہی ہے اور ان کو بند کر دیا گیا۔ تو دیکھیں، اگر کوئی ہم پہ الزام رکھے گا تو اس کی نااہلی ان پہ بھی لاگو ہو سکتی ہے، لیکن یہ میں صرف ایک فار دا سیک آف ڈسکشن یہ بات کر رہا ہوں کہ جو لوگ بھی لیگل کراسنگ سے اندر آتے ہیں وہ امیگریشن کا پروسیس ہے، اس ملک کا افغانستان کا اپنا ہے، ہمارا اپنا ہے، اور اس میں یقیناً ایجنسیز بھی انوالو ہوتی ہیں۔ میرا اپنا خیال ہے کہ جو بھی ٹیررسٹ ہوتے ہیں وہ کبھی بھی اس طرح کا رسک نہیں لیتے۔
یاد رہے کہ عوامی نیشنل پارٹی کے سابق سینیٹر افراسیاب خٹک نے ایک ٹویٹ میں کہا تھا کہ غزنی میں گئے ہوئے افغان طالبان کے رشتہ داروں نے ان کے وہاں جانے پر سوشل میڈیا پر فخریہ لکھا تھا۔ اے این پی کے اور سپریم کورٹ کے وکیل لطیف آفریدی اس بات کی تائید کرتے ہوئے کہتے ہیں،
پاکستان کا روزمرہ کا ایک کام ہے جو ہر روز وہ تردید کرتے ہیں، لیکن گزشتہ 15-16 سال سے یہ بات روز روشن کی طرح عیاں ہے کہ افغانستان میں پاکستان کے سوا کوئی دوسری حکومت ایسی نہیں ہے جو مداخلت کر رہی ہے۔ اگر امریکہ وہاں آیا ہے، نیٹو فورسز آئی ہیں، تو وہ تو افغان گورنمنٹ کی عمارت پہ آئے ہیں اور ان کی سپورٹ حاصل ہے۔ پاکستان مسلسل وہاں مداخلت کر رہا ہے غزنی کو گرانے کے لیے، بلکہ قبضہ کرنے کے لیے۔ انہوں نے بڑی میٹیکولس پلاننگ کی تھی جس میں نارتھ وزیرستان کی گل بہادر جس گروپ کا سربراہ ہے، اس کے بہت سے طالبان وہاں گئے، تو جو لوگ وہاں سے وہاں مارے گئے ان میں جو لوگ یہاں زخمی ہوئے وہ اور جو لاشیں آئی، ان تمام کی بنیاد پہ یہ بات بالکل اسٹیبلش ہے کہ یہ پاکستان کی طرف سے وہاں مداخلت کی گئی۔
ان کا کہنا تھا کہ پی ٹی آئی کی سرکار پر اب خصوصی ذمہ داری ہے کہ وہ ملک کی نازک معاشی صورتحال کے مدنظر افغانستان کے معاملے کا جلد تصفیہ حاصل کریں۔
ہم سب خوش ہیں کہ غزنی جو ہے فعال نہیں ہوا، ورنہ جنگ میں مزید تیزی آتی اور افغانستان میں مزید خون بہتا۔ تو خواہش ہماری یہ ہے کہ پاکستان کی نئی حکومت عمران خان ذرا آنکھیں کھول لیں، ذرا پاکستان کے مسائل پہ سیریسلی سوچ لیں، اور افغان جنگ کو سب سے پہلی ترجیح کے طور پہ اس وہاں افغان میں امن کے قیام کے لیے فوری طور پر اقدامات ہوئے.
یہ تھے اے این پی کے حامی اور سپریم کورٹ کے وکیل لطیف آفریدی. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ